यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायतका विषयमा छलफल गर्न रासोपाद्वारा आज सर्वदलीय बैठकको आह्वान। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आज गुरू पूर्णिमा तथा व्यास जयन्ती गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै र जापानको केयोसु टापुमा गएको शक्तिशाली भूकम्पमा कयौं मानिस भग्नावशेषमा परेको आशंका।
हरेक दिनको लागि सबै पाक यही पाए जहाँ जा कनेक्टेड रहस् इन्टरनेटमा सब गर्नुस्
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घटनाबाट प्रभावित परिवारको पीड़ा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान शुरू भइसकेको र दोषीमाथि कानून अनुसार कार्यवाही हुने पनि स्पष्ट पार्नु भएको छ। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने प्रधानमन्त्रीले बताउनु भएको छ। उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभएको छ, फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि रिस, डर, आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौं, एकअर्कालाई प्रेम र सम्मान गरौं, सामाजिक सद्भाव कायम राखौं। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसूरदारलाई कार्यवाही गर्दै पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासकिए चाँडो गर्नेछ। सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सुनसरीको देवानगंजमा दुई समूहबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार हिजो बेलुका 8 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू जारी गरिएको छ। आदेश स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम जारी गरिएको पनि प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनाव सहज बनाउने प्रयास भइरहेको छ। सो घटनाबारे गठित छानबिन समितिले छानबिनको काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखी सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ। सुनसरीको दुअबी, पकली लगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। आज बिहान 8 बजे सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा आयोजना गरिएको बैठकमा संसदमा रहेका सबै दल सहित उपेन्द्र यादव, महन्त ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपील गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीड़ितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा साउन 14 शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रही कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरी अघि बढ़ने बताउनुभयो। संसदीय सुनवाई समितिमा अवधारणा पत्र प्रस्तुत गर्दै वहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने उल्लेख गर्नुभयो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा सिफारिश हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम साईलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगी नेता साईले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त साईको शपथ ग्रहण भने आज हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। साईले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति थियो। हाल कर्णाली प्रदेश सभाका 40 प्रदेशसभा सदस्य मध्ये 14 नेपाली कम्युनिष्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेशसभा सदस्य छन्। उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कंग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी त्यहाँको एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन दार्चुलाले आज बिहान 6 बजेदेखि भोलि अपरान्ह 6 बजेसम्म सिल्ट सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अप्नाउन आग्रह गरेको हो। त्यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले विज्ञप्ति जारी गरी आवश्यक सतर्कता अप्नाउन आग्रह गर्नुभएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। त्यस्तै कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा हिजो निधन भएको हो। उहाँको जावराखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव आज पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। विभिन्न राजनैतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कंग्रेसको पार्टी कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शनभन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। आक्रमणका कारण डाक्टर राम गम्भीर घाइते भएपछि विरोधमा उत्रिएका 71 जना चिकित्सकले हिजो सामूहिक राजीनामा दिएका छन्। शनिबारदेखि अस्पतालका सम्पूर्ण सेवा ठप्प रहेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो। उहाँले विज्ञप्ति प्रकाशन गर्दै स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई आग्रह गर्नुभएको छ। विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानूनी दायरामा ल्याइने पनि मन्त्रालयले उल्लेख गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढ़ाउँदै प्रस्तावित विधेयकको मसुदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा संचालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यावहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागितासहित सुझाव संकलन गर्न लागि एको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारी विधेयकको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन नेपाल कानून आयोगलाई सुदृढ़ बनाउने तयारी गरिएको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गैर आवश्यक नेपाली एनआरएनए को ज्ञान सिप प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत कानूनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। हिजो सूचना तथा संचार मन्त्रालयमा गैर आवश्यक नेपाली संघका पदाधिकारीसँग भएको भेटवार्तामा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढ़ाइरहेको बताउनुभयो। भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरूले सन् 2027 जनवरीमा काठमाडौँमा आयोजन हुने चौथो एनआरएनए ग्लोबल नलेज कन्भेन्सन 2027 तयारीबारे जानकारी गराएका थिए। सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान सिप अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको पनि एनआरएनएले जनाएको छ। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका साथ भाट बेसीमा दुईजनाको मृत्यु भएको छ। हिजो बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल साथ भाट बेसीका टिक बहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। आषाढ़ शुक्ल पूर्णिमाका दिन आज अध्ययारोबाट उज्यालोतर्फको यात्रामा अघि बढ़ाउन प्रेरित गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। शास्त्रहरूमा गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूहरूको महिमा गरिएको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद अजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ़ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट सन्देश दिनुभएको छ। उहाँले अरूको उपकार गरे धर्म हुन्छ र अरूलाई पीड़ा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ। पाँचौं वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। आज देशभरका विभिन्न गुरूकुल शिक्षालय एवं संघ संस्थाले पनि गुरू पूर्णिमा पर्व मनाउँछन्। चितौनको राप्ती नगरपालिकाका 507 परिवारलाई धुवाँरहित चूलो वितरण गरिएको छ। नगरपालिका संघको सहकारीमा 405 र समुदाय संघको सहकारीमा 102 चूलो वितरण गरिएको सपना भिलेज सोशियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो। बाँकी जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजायाएर जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले दायर गरेका दुई छुट्टा छुट्टै मुद्दामा अदालतले कोहलपुर 11 स्थित अस्मिता चाउमिन उद्योगका संचालक परशुराम घिमिरेलाई 1 वर्ष कैद सजाय सुनाएको छ। यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगंज 2 स्थित गौरी मिनी मार्टका संचालक रामजी वैश्यलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ। हुम्लाको श्रीनगर बजार क्षेत्रमा ट्र्याक खुलेको लामो समयपछि सड़क कालोपत्रे हुने भएको छ। पूर्वाधार विकास कार्यालय हुम्ला र स्थानीयको सहमतिमा सड़क मापदण्ड अनुसार सड़क विस्तार र कालोपत्रे गरिने भएपछि त्यस क्षेत्रको मुहार फेरिने आशा गरिएको छ। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको यो रिपोर्ट।
पूर्वाधार विकास कार्यालय हुम्लाको सक्रियता र स्थानीयको सहमतिमा सड़क मापदण्ड अनुसार 10 मिटर कायम गर्ने निर्णय गरिएपछि बजारको मुहार फेरिने आशा पलाएको छ। तर यो मापदण्ड लागू गर्दा बजारका धेरै घर र संरचनाहरू भत्किने भएपछि स्थानीयहरूमा खुशी र चिन्ता एकसाथ देखिएको छ। स्थानीय एक व्यापारी समेत रहेका सेवानिवृत्त प्रहरी निरीक्षक चक्र बुढा
बाधा अर्चना गर्ने हाम्रो उद्देश्य है, तर यहाँको जनताले राहत पाउनु पर्छ। पूर्ण रूपमा यहाँको बजारलाई व्यवस्थित गरेर 10 मिटर कटाउनु पर्छ र कोही कसैलाई असर नपर्ने गरी काम गराउने
सरकारले उचित क्षतिपूर्ति र विकल्प दिएर सड़क विस्तार गरिनु पर्ने अर्का व्यापारी नवराज महताराको भनाइ छ।
10 मिटर काटे बाबतको गाउँपालिकामा त्यतिकै लाभदायक गराउनु पर्ने बजार संरचनाहरू भत्काउँदै जाने, व्यवसायलाई डुबाउँदै जाने,
बजारलाई व्यवस्थित र आधुनिक बनाउन 10 मिटरको मापदण्ड अनिवार्य हुनुपर्ने तर्क गर्ने अर्का स्थानीय ज्येष्ठ नागरिक अक फडेराको रहेको छ।
जसरी पनि यो पाइलट एकाएर रोड सफल रहोस्, बजार सफल रहोस्, भविष्यका तारा बच्चा बच्चीबाट हामी गाली नपाउ।
सड़क साँगुरो हुँदा एम्बुलेन्स वा दमकल पस्न सक्दैन, दुर्घटनाको डर हुन्छ। बजार व्यवस्थित गर्ने हो भने 10 मिटर सड़क काट्नु पर्ने अधिकांशको भनाइ छ। पूर्वाधार विकास कार्यालयले भने दुवै पक्षबीच समन्वय गर्दै कसैलाई पनि अन्याय नहुने गरी सड़क विस्तार गरिनुपर्ने बताएको छ। ओल्ड बेङले स्वीकृत गरे अनुसार नै 3 मिटर 75 सेन्टिमिटर कालोपत्रे गरिने बताउँदै उक्त सड़क निर्माणका साइट इन्चार्ज पारस डाँगी
ओल्ड बेङ अनुसार लागत अनुमान नै त्यही अनुसार स्वीकृत भएको छ। अहिलेको लागि हुने भनेको हाम्रो 3 75+75 +75 माथि नै हुने हो, त्यति नै हुने कालोपत्रे।
विकास र निजी सम्पत्तिको रक्षा बीचको यो दोसातमा उभिएको श्रीनगर बजारले कस्तो निकास पाउला त्यो भने आगामी दिनमा हुने कार्यान्वयन र सरकारी तहको सम्बोधनले नै देखाउनेछ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 6.8 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेको एउटा सपिङ मलमा धेरै मानिस फँसेको बताइएको छ। भूकम्पका कारण सपिङ मलको दोस्रो तलामा भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। सपिङ मलमा कार्यरत 20-30 जना कर्मचारी सम्पर्कविहीन भएको एनएचकेले जनाएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सड़क तथा पुलहरू भत्किएका छन्। भूकम्पपछि 60 भन्दा बढ़ी परकम्प गएको उल्लेख गरिएको छ। जापानमा हरेक 5 मिनटमा ससाना भूकम्पहरू गइरहने बताइएको छ। स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएको डडेलो नियन्त्रणमा केही सफलता मिलेको त्यहाँका गृहमन्त्रीले बताएका छन्। डडेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेन सरकारले गत साता देशको इतिहासमै सबैभन्दा भीषण मध्येका डडेलो नियन्त्रणका लागि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। डडेलोका कारण फ्रान्स पनि नराम्ररी प्रभावित भएको छ भने इटालीमा पनि डडेलो सल्किएको थियो। फ्रान्समा डडेलो प्रभावित क्षेत्रबाट 3 लाख भन्दा बढ़ी मानिसलाई अन्यत्र सारिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व गर्न उद्योगीहरूलाई आग्रह गर्नु भएको छ। मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापित गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको समेत अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। पुँजीगत खर्चको गति बढ़ाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढ़ेको पनि अर्थमन्त्रीले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सृजना मार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 7,49,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्वीट कर्न फ्रोजन नेपालमा आयात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्वीट कर्न फ्रोजन आयात भएको थियो। सोही आर्थिक वर्ष चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्वीट कर्न आयात भएको थियो। होटल एसोसिएशन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाईमा स्वीट कर्न पर्दै आएको बताउनुभयो। विदेशबाट स्वीट कर्न मात्रै होइन ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2082-83 भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, चीन लगायत मुलुकबाट 12,41 करोड़ मूल्य बराबरको 30,65,46,000 किलोग्राम खाद्यान्नको रूपमा मकैको आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको उल्लेख गरेको छ। सरकारले अपनाएको सजगता र उत्पादन बढ़ाउने किसानको प्रयासपछि नेपाल क्रमशः केरा खेतीमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। नेपालमा वार्षिक 9 लाख मेट्रिक टन केरा खपत हुने गरेको तथ्याङ्क छ। गत वर्ष नेपालमा 7 लाख मेट्रिक टन केरा उत्पादन भएको थियो। नेपालमा हाल 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। केरा खेतीमा 7,600 बढी किसानहरू संलग्न भएका छन्। अपुग 2 लाख मेट्रिक टन केरा उत्पादन गर्ने योजनाका साथ काम भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ। अब नेपाली उत्पादनले 12 महिनाको माग धान सक्ने अवस्था बन्दै गएको महासंघले उल्लेख गरेको छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
काभा पुरूष भलिबल च्याम्पियनशीपमा 5 औं स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित भएको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा कजाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। यो सँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो। नेपाल पहिलो खेलमा काजिकिस्तानसँगै 3-2 सेटमा पराजित भएको थियो। नेपाल दोस्रो खेलमा श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। तेस्रो खेलमा भने आयोजकले 3-0 सोझो सेटमा नेपाललाई पराजित गरेको थियो। बंगलादेश विरूद्ध 3-2 सेटमा पराजित भएको नेपाल लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। लगातार 3 हारसँगै विश्वकप लीग 2 नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ। नेपाल अब टप 4 अटाउने गणितीय सम्भावना पनि बाँकी छैन। 100% जित निकाल्ने लक्ष्य र दबाव सहित नेदरल्याण्ड पुगेको नेपालले ठिक उल्टो प्रदर्शन गरेको छ।
अझै बम अब मौसम। आज देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहनुका साथै देशका पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायतका विषयमा छलफल गर्न रासोपाद्वारा आज सर्वदलीय बैठकको आह्वान। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आज गुरू पूर्णिमा तथा व्यास जयन्ती गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै र जापानको कोएउसु टापुमा गएको शक्तिशाली भूकम्पमा कयौं मानिस भग्नावशेषमा परेको आशंका। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।